यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। निर्वाचन आचार संहिता उल्लंघन गर्नेलाई आयोगद्वारा स्पष्टीकरण माग। 32 वटाको जवाफ प्राप्त भएको आयोगद्वारा जानकारी। बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा परराष्ट्र मन्त्री बालानन्द शर्मा सहभागी हुनुहुने। नेपाल र जापान बीच पर्यटन कूटनीतिलाई सुदृढ़ बनाउने उद्देश्यका साथ पर्यटन सहकार्य सम्बन्धी समझदारी। इरान अमेरिका बीच जेनेभामा दोस्रो चरणको वार्ता शुरू र मनाङ मर्स्याङदी क्लब आहारा गोल्ड कपको सेमी फाइनलमा प्रवेश। केन्द्रीय आचार संहिता अनुगमन समितिमा हालसम्म 66 उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेद्वारलाई स्पष्टीकरण सोधिएकोमा 32 वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले निर्वाचन आचार संहिता उल्लंघन गरेको भनी उजुरी परेका राजनैतिक दल, उम्मेद्वार, सरकारी एवं गैर सरकारी संस्था, संचार माध्यम र पत्रकारलाई स्पष्टीकरण सोधेको हो। दर्ता भएका संचार माध्यम र पत्रकारलाई भने प्रेस काउन्सिल नेपाल मार्फत स्पष्टीकरण लगायत कार्यवाहीका लागि लेखी पठाइएको आयोगका कानून अधिकृत मोहनराज जोशीले जानकारी दिनुभयो। आचार संहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचार संहिता अनुगमन समिति, जिल्ला आचार संहिता अनुगमन समिति, जिल्ला आचार संहिता अनुगमन अधिकृत र तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेको आयोगले जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताउनु भएको छ। आयोगमा आज आयोजित बैंकरहरूसँगको छलफलमा उहाँले पैसा बोकेर चुनावमा हिँड्न नपाइने व्यवस्था गरिएकोले राजनीतिक दल र उम्मेद्वारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको बताउनुभयो। आयोगका सचिव कृष्ण बहादुर राउतले कालीकोट जस्तो दुर्गम जिल्लाका सबै उम्मेद्वारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका धेरै उम्मेद्वारले अझै खाता नखोलेको बताउनुभयो। भूगोल अनुसार उम्मेद्वारले 25 लाखदेखि 33 लाखसम्म खर्च गर्न पाउने व्यवस्था छ। आयोगले यस वर्षदेखि दल र उम्मेद्वारले निर्वाचन खर्च अनिवार्य बैंक खाता मार्फत नै गर्नुपर्ने व्यवस्था गरेको छ। नेपाल र जापान बीच पर्यटन कूटनीतिलाई सुदृढ़ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चर बीच पर्यटन सहकार्य सम्बन्धी समझदारी भएको छ। नेपाल पर्यटन बोर्डमा आज आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त प्रवर्धन, ज्ञान आदान प्रदान तथा दिगो पर्यटन विकासका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। समझदारी पत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी र वाकायामा प्रिफेक्चरका गवर्नर इजुमी मियाजाकीले हस्ताक्षर गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापनाको 70औं वर्षका सन्दर्भमा भएको यो सहकार्य दिगो र उत्तरदायी पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण हुने बताउनुभयो। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनमा महिला, ज्येष्ठ नागरिक र शारीरिक रूपले अशक्त मतदातालाई सहजतापूर्वक मतदान गर्ने वातावरण मिलाउन आवश्यक रहेको बताउनु भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुरावले आज काठमाडौँमा आयोजना गरेको समाज रूपान्तरणका लागि नागरिक समाजको सुदृढ़ीकरण विषयक छलफलमा उहाँले निर्वाचनलाई महिला तथा अशक्त नागरिक मैत्री बनाउनु पर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री बालानन्द शर्मा बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुनुहुने भएको छ। परराष्ट्र मन्त्रीको भ्रमणले नेपाल र बंगलादेश बीचको सम्बन्धलाई अझ सुदृढ़ बनाउने र आपसी सहकार्यका सम्बन्धलाई अझ प्रगाढ़ बनाउने नेपालको प्रतिबद्धता झल्काएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका 7 जिल्लाको कारागार सुरक्षाको जिम्मेवारी सम्हालेको छ। कैलाली र कञ्चनपुर सदरमुकाममा भएका जिल्ला कारागारसँगै सेनाले पहाड़ी जिल्ला बैतडी र बाजुरा बाहेक बाँकी 7 जिल्लामा रहेका कारागारको सुरक्षा जिम्मेवारी लिएको नेपाली सेनाले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दै
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानजीलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापन पछि अब बाँकी समाचार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण सम्बन्धी 2 दिने प्रशिक्षण कार्यक्रम आजदेखि शुरू भएको छ। प्रशिक्षण कार्यक्रममा रेडियो नेपाल सिंहदरबारमा कार्यरत समाचार तथा कार्यक्रममा संलग्न प्रसारक, सम्पादक, संवाददाता र बागमती प्रदेशका जिल्लाहरूका स्थानीय संवाददाताहरू सहभागी रहेका छन्। नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यानमारका 2 धार्मिक सम्पदा स्थलको पुनर्निर्माणका लागि म्यानमार सरकारलाई 3,50,000 अमेरिकी डलर प्रदान गरेको छ। म्यानमारका लागि नेपालका राजदूत हरीश चन्द्र घिमिरेले म्यानमारको मण्डाले शहरको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित महामुनि पगोडा परिसरमा हालै आयोजित समारोहमा पगोडाका महासचिव थान उलाई 3,00,000 अमेरिकी डलरको चेक हस्तान्तरण गर्नुभएको यांगुन स्थित नेपाली राजदूतावासले जनाएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो तथा क्यालेण्डर प्रकाशन तथा वितरण गर्नु अघि अनिवार्य रूपमा समितिबाट स्वीकृति लिन आग्रह गरेको छ। समितिले आज पत्रकार सम्मेलन गरी स्वीकृति नलिई पात्रो प्रकाशन गरेमा कानून अनुसार सामग्री जफतका साथै प्रकाशक वा वितरकलाई 10,000-1,00,000 जरिवाना गरिने जनाएको हो। मिथिलाञ्चल सहित तराई मधेशको सबैभन्दा ठूलो तथा लामो मिथिला मध्यमा परिक्रमा आजदेखि शुरू भएको छ। मिथिलाको महाकुम्भको रूपमा चिनिएको मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका ठेरा कचुरी स्थित मिथिला बिहारीको मठबाट शुरू भएको हो। परिक्रमामा सहभागी भएका तीर्थयात्रीहरूले नेपाल र भारतको 133 किलोमिटरको दूरी खाली खुट्टा भजन कीर्तन सहित तय गर्ने चलन रहेको छ। जेएनजी आन्दोलनको समयमा काठमाडौँका विभिन्न कारागारबाट फरार भएका 7 कैदीलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा फरार भएका उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो। प्रतिकूल मौसमका कारण 10 दिनदेखि बन्द रहेको तुमलिङ 4 विमानस्थल आजदेखि खुलेको छ। मौसम अनुकूल भएपछि आजदेखि काठमाडौँ तुमलिङ 4 उडान पुनः सञ्चालन भएको नागरिक उड्डयन कार्यालयका प्रमुख नवराज दाहालले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानका परराष्ट्र मन्त्री अब्बास अराघाची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष वार्तामा सहभागी हुन जेनेभा पुग्नु भएको छ। उक्त वार्तामा ओमानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ। छलफलका क्रममा इरानको आणविक कार्यक्रम, ब्यालिस्टिक क्षेपास्त्र तथा क्षेत्रीय सहयोगीहरूको भूमिका लगायत विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको छ। इरानको 60% युरेनियमको भण्डारको अवस्था अझै अनिश्चित छ। यो युरेनियम अन्तिम पटक अन्तर्राष्ट्रिय आणविक निरीक्षकहरूले जूनमा निरीक्षण गरेका थिए। इरानी परराष्ट्र मन्त्रालयका अनुसार अराघसीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले जेनेभा र ओमानी समकक्षीका साथै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफाएल ग्रोसीसँग औपचारिक र सम्मानजनक वार्ता गर्नुहुनेछ। बेलायतले रक्षा खर्चमा उल्लेखनीय वृद्धि गर्ने भएको छ। प्रधानमन्त्री सर कीर स्टारमरले म्युनिक सुरक्षा सम्मेलनमा दिनुभएको वक्तव्यले बेलायतको रक्षा बजेट वृद्धि हुने निश्चित जस्तै देखिएको संचार माध्यमहरूले बताएका छन्। प्रधानमन्त्री स्टारमरले वृहत सुरक्षा चुनौतीको सामना गर्न धेरै खर्च गर्नुपर्ने अवस्था रहेको सम्मेलनमा बताउनु भएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
गत माघ महिनामा देशभरका मालपत्कारहरूले 5,09,24,000 राजस्व संकलन गरेका छन्। गत पुसमा 5,17,32,00,000 राजस्व संकलन गरेकोमा माघमा भने त्यस्तो संकलन केही घटेको छ। भूमि व्यवस्था तथा अभिलेख विभाग अनुसार घरजग्गाको कारोबार उल्लेखीय रूपमा बढ़न नसकेको देखिएको छ। विभागले गत माघ महिनामा कुल 50,837 लिखतहरू पारित गरेको छ। गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको संख्यामा केही वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जको परिसूचक सोमबार सामान्य अंकले घटेको छ। नेप्सी परिसूचक 8.16 अंकले घटेर 2,662.91 बिन्दुमा कायम भएको छ। सोमबार 335 कम्पनीहरूका 1,96,16,395 किता शेयरहरू 7,94,27,60,000 रूपियाँमा किनबेच भएका छन्। सोमबार विभिन्न 86 कम्पनीहरूको मूल्य वृद्धि भएकोमा 3 कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल राष्ट्र बैंकले विभिन्न 3 वाणिज्य बैंकहरूलाई नगद जरिवाना र सचेतसम्मको कार्यवाही गरेको छ। राष्ट्र बैंकले एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडलाई नगद जरिवानादेखि कारोबार सुधारका लागि चेतावनीसम्मको कार्यवाही गरेको छ। आर्थिक वर्ष 2082-83 दोस्रो त्रैमासिकको सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार सुपरिवेक्षण विभागले दिएको नियामक निर्देशन उल्लंघन, कमजोर आन्तरिक नियमन र जोखिमयुक्त बैंकिङ अभ्यासका आधारमा ती बैंकहरूलाई कार्यवाहीको दायरामा ल्याएको हो। नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण सार्वजनिक गरेको तथा केन्द्रीय बैंकको लिखित आदेशको समेत पालना नगरेको निष्कर्ष सहित राष्ट्र बैंकले बैंकको नेतृत्व तहलाई नै जवाफदेही बनाएको छ। नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकका तत्कालीन संचालक समितिका अध्यक्ष तथा कार्यकारी अधिकृत रोशन कुमार नेउपानेलाई जनहित 2-2 लाख रूपियाँ नगद जरिवाना गरेको छ। नेपाली पूँजी बजारमा पछिल्लो समय उत्साहजनक छलफल देखिएसँगै पूँजीगत लाभकरमा पनि वृद्धि भएको छ। केन्द्रीय निक्षेप प्रणाली सीडीएससी एण्ड क्लियरिङ लिमिटेडको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको माघ महिनामा मात्रै सरकारले 1,29,19,20,000 पूँजीगत लाभ कर संकलन गरेको छ। यो रकम गत पुष महिनाको तुलनामा दुब्बर भन्दा बढ़ी हो। सीडीएससी का अनुसार गत पुष महिनामा 58,43,57,000 रूपियाँ मात्रै लाभ कर संकलन भएको थियो। पुषको तुलनामा माघमा लाभ कर 70,75,00,000 रूपियाँले बढ़ी संकलन भएको छ। कुल संकलित लाभ कर मध्ये झण्डै 70% अंश अल्पकालीन लगानीकर्ताहरूको रहेको देखिएको छ।
समाचारपछि अब खेल समाचारको साथमा रमेश टमट्टा।
मनाङ मर्स्याङ्दी क्लब 25 आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता 2082 सेमी फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालाको फुटबल मैदानमा सोमबार भएको तेस्रो क्वार्टर फाइनल खेलमा पाहुना टोली भारत सिक्किमको थण्डर बोल्ट नर्थ युनाइटेडलाई 1-0 गोल अन्तरले पराजित गर्दै अन्तिम चरणमा स्थान बनाएको हो। मनाङको जितमा आशिष श्रेष्ठले निर्णायक गोल गरे। आशिषले हेड मार्फत खेलको 105 मिनट पछिको इन्जुरी समयमा गोल गरे। 90 मिनटको निर्धारित समयमा दुवैतर्फ गोल हुन नसकेपछि खेल 15 मिनटको अतिरिक्त समयमा पुगेको थियो। गत वर्षदेखि आहा रारा पोखरा गोल्ड कपमा सहभागिता जनाउँदै आएको भारतको थण्डर बोल्ट यसपालि सिधै क्वार्टर फाइनलको यात्रा पाए पनि क्वार्टर फाइनलबाट माथिको यात्रा भने तय गर्न सकेन। सोमबारको खेलमा मनाङका आशिष श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका छन्। मनाङले अब सहारा क्लबसँग यही फागुन 6 गते पहिलो सेमी फाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएको त्यहाँबाट हाम्रा संवाददाता दिनानाथ बरालले जानकारी दिनुभयो। आईसीसी टी20 विश्वकप क्रिकेटमा अफगानिस्तानले पहिलो जित दर्ता गरेको छ। सोमबार दिल्लीको अरूण जेटली स्टेडियममा भएको समूह डीको खेलमा अफगानिस्तानले संयुक्त अरब इमिरेट्स यूएईमाथि 5 विकेटको रोमाञ्चक जित निकालेको हो। अन्तिम ओभरसम्म पुगेको प्रतिस्पर्धामा 161 रनको लक्ष्य पछ्याएको अफगानिस्तानले 4 बल बाँकी छँदै जित सुनिश्चित गर्यो। टस हारेर पहिले ब्याटिङको निम्ति पाएको यूएईले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 160 रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। यसैबीच स्कटल्याण्डले समूहको अन्तिम खेलमा मंगलबार नेपालसँग प्रतिस्पर्धा गर्दै 3 खेलमा जितविहीन रहेको नेपालका लागि त्यो खेल विश्वकपमा विजय रहित हुनबाट जोगिने अवसरका रूपमा हेरिएको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम, आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवालो रहनेछ। साथै गण्डकी प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागको 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचन आचार संहिता उल्लंघन गर्नेलाई आयोगद्वारा स्पष्टीकरण माग। 32 वटाको जवाफ प्राप्त भएको आयोगद्वारा जानकारी। बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा परराष्ट्र मन्त्री बालानन्द शर्मा सहभागी हुनुहुने। नेपाल र जापान बीच पर्यटन कूटनीतिलाई सुदृढ़ बनाउने उद्देश्यका साथ पर्यटन सहकार्य सम्बन्धी समझदारी। इरान अमेरिका बीच जेनेभामा दोस्रो चरणको वार्ता शुरू र मनाङ मर्स्याङदी क्लब आहारा गोल्ड कपको सेमी फाइनलमा प्रवेश। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।